कि तपाईँले जीवनमा कहिले आलोचना भोग्नुभएको छ, कि तपाईँ कसैबाट आलोचित बन्नुभएको छ। अक्सर हामीलाई आलोचना मन पर्दैन, तर पनि हामी कोही पनि आलोचना मुक्त भने छैनौँ। हाम्रो कार्यस्थल, स्कुल, कलेज, परिवार, छरछिमेकी, समाज कतै न कतै हामी आलोचित भएकै छौँ। नेपाली राजनैतिक परिदृश्यमा त वर्षौँ अघिदेखि हामीले त्यस्ता आलोचनात्मक टिक्का टिप्पणीहरू देखि पढी सुनिआएका छौँ। तर आजभोलि नेपाली राजनैतिक क्षेत्रमा भन्दी आलोचनात्मक टिक्का टिप्पणी त क्रिस्चियन समुदायभित्र देखिन्छ, जुन बाहिरी संसारिक मानिसहरूले गर्ने भन्दा अति अश्लील, भद्दा, असभ्य, अराजक र अफवाहपूर्ण हुन्छ। कति क्रिस्चियन भनाउँदाहरू, अगुवाहरू आफ्नो स्थानीय चर्च, आफ्नो जिम्मामा सुम्पिएको बगालको वास्ता नगरी 24 घन्टा सोसल मिडियामा एक्टिभ देखिन्छन्। प्रत्येक मिनट सोसियल मिडियामा आफ्ना स्ट्याटसहरू ठोक्छन्। प्रत्येक सेकेन्ड कमेन्ट बक्समा रिप्लाई गर्न भ्याउँछन् र आफूलाई संसार सामु विद्वान भनी साबित गर्न लागि भइरहेका हुन्छन्। यस्ता स्वघोषित विद्वानहरू अरूलाई निर्माण गर्ने किसिमको भन्दा धेरै विभाजन र मूर्ख वाद विवाद निम्त्याउने किसिमका आलोचनात्मक टिक्का टिप्पणी गर्ने लतको दलदलमा फँसेको महसुस म गर्छु कहिलेकाहीँ। यस्तो लाग्छ कि कसैको आलोचना नगरी उनीहरूको अघेनो बल्दैन। कतै तपाईँ त यी मानिसहरू मध्येको पढ्नु भएन, वा यस्ता मानिसहरूको बाटोको आलोचना त कतै तपाईँले खेपिरहनु भएको छैन। निराश नहुनुहोस् प्रियहरू, मानिसले गर्ने आलोचनाहरूले तपाईँलाई खासै असर पार्दैन, किनकि प्राय मानिस बाटोको आलोचना ईर्ष्या, डाह, घमण्ड, लोभ जस्ता पापमय स्वभावबाट प्रेरित भएका हुन्छन्। तर साँचो विश्वासयोग्य साक्षी ख्रिस्टले नै तपाईँको आलोचना गर्नुभयो भने नि, र तपाईँको वास्तविक अवस्थालाई उजागर गरिदिनु भयो भने नि, आज हामी त्यस्तो समूहको बारेमा हेर्न गइरहेका छौँ जसलाई ख्रिस्ट स्वयंले आलोचना गर्नुभएको छ। उनीहरूको नकाब, उनीहरू लगाएको मुकुण्ड उतारेर उनीहरूको वास्तविक अवस्थालाई उजागर गरिदिनु भएको छ, उनीहरूको पाखण्डीपनलाई उदाङ्गो पारिदिनु भएको छ। प्रियहरू, यो केवल आलोचना होइन, यो चेतावनी हो। यो केवल अफवाह होइन, यो त आह्वान हो। यो केवल विनाश गर्ने आलोचना मात्र होइन, यो त बचाउने, विश्वास दिलाउने प्रतिज्ञा हो। आफ्नो बाइबलमा प्रकाशको पुस्तक 3 अध्यायलाई पल्टाउनुहोस्, 3 अध्यायको 14-22 पदसम्म हामीले आज हेर्न गइरहेको लाओडिकियाको मण्डलीलाई लेखिएको पत्रबाट। प्रकाश 3 अध्यायको 14-22 पद, अन्तिम बाइबलको अन्तिम पुस्तक हो, तपाईँले अन्तिमबाट सुरु गर्नुभयो भने चाँडो भेटाउनुहुनेछ। प्रकाश 3 अध्यायको 14-22 पद, जस्तै यहाँहरूको सेवाको निम्ति म यो खण्डलाई पाठ गर्नेछु। कृपया सबैले आफ्नो बाइबलमा हेर्नुहोला अनि आफ्नो कान चाहिँ मतर्फ लगाउनुहोला। प्रकाश 3 अध्यायको 14-22 पद यसरी लेखिएको छ, अनि लाओडिकियाका मण्डलीका दूतलाई लेख, यो लेख, यी कुरा आमेन, विश्वास योग्य र साँचो साक्षी र परमेश्वरका सृष्टिको शासकले भन्दछ, मलाई तिम्रा कामहरू थाहा छ, तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ। चिसो कि तातो भए त हुने थियो, किनकि तिमी मन तातो छौ, न चिसो न तातो। यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। म धनी छु र मसित धन सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन भने तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। पद 18, यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भने तिम्रा आँखामा लाउनलाई मलम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताडना दिन्छु, यसकारण उत्साहित हो, पश्चाताप गर, हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितेँ र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। यो खण्डलाई हामी तिनवटा बुदाहरूमा विभाजन गरेर हेर्नेछौँ। पहिलो बुदा लाओडिकियाको मण्डलीको अवस्था, पद 15 र 17, 15-17 लाओडिकियाको मण्डलीको अवस्था। दोस्रो लाओडिकियाको मण्डलीलाई ख्रिस्टको आह्वान, पद 18 र 19 लाओडिकियाको मण्डलीलाई ख्रिस्टको आह्वान। र तेस्रो लाओडिकियाको मण्डलीको आशा, पद 20 र 21 लाओडिकियाको मण्डलीको आशा वा लाओडिकियाको मण्डलीलाई गरिएको प्रतिज्ञा पनि भन्न सक्नुहुन्छ। यी तिनवटा बुदालाई हामी क्रमैसँग हामी हेर्नेछौँ। तर यी तिनवटा बुदाहरूमा जानुभन्दा अघि हामी छोटकरीमा लाओडिकिया सहरको पृष्ठभूमिलाई हेरौँ। लाओडिकिया सहर आधुनिक टर्की भनिने देशमा अवस्थित छ, जसलाई हाल इस्किहसार भनेर चिनिन्छ। एन्टियाकोस द्वितीय भनिने एक सम्राटले आफ्नी पत्नीको नाउँबाट यो सहरको नामाकरण गरेका थिए। यो सहर हिरियापोलिसबाट करिब 6 माइल र कलसीबाट करिब 10 माइल टाढा बिचको दूरीमा पर्दछ, दुई सहरको बिचमा। लाओडिकिया सहर मूलत तीन कुराहरूको लागि प्रसिद्ध थियो। पहिलो, यो सहर आर्थिक रूपमा एकदमै समृद्ध थियो, यहाँ वित्तीय कारोबारहरूको लागि बैङ्किङ सुविधाहरू उपलब्ध थियो। दोस्रो, यो सहर व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै थियो, यहाँ कालो ऊनको उत्पादन हुने गर्दथ्यो, जसबाट महँगा महँगा लुगा कपडा र कार्पेटहरू तयार गरिन्थ्यो। तयारी वस्तुहरू आफू मात्र होइन तर बाहिरी सहरहरूमा समेत निर्यात गर्ने गरिन्थ्यो। र तेस्रो, यो सहर मेडिकल स्कुलहरूको लागि पनि प्रसिद्ध थियो, विशेष गरी आँखाका रोगीहरूका लागि त्यहाँ अत्यन्तै प्रभावकारी उपचार हुने गर्दथ्यो। उनीहरूले आँखाका रोग सम्बन्धीको एउटा त्यस्तो विशेष आविष्कार गरेका थिए। व्यापारिक केन्द्र र दुईवटा रोमीहरूको दुईवटा मूल सडकहरूले छुने भएको कारणले गर्दा फेरि यो लाओडिकियाको सहरमा मानिसहरूको आवत जावत निकै बाक्लो हुने गर्दथ्यो। यसले गर्दा त्यस सहरको जनसङ्ख्या दैनिक रूपमा बढिरहेको थियो। उनीहरूको एउटा समस्या उनीहरूले को महसुस गर्न थालिसकेका थिए कि किनकि उनीहरूसँग आफ्नै पर्याप्त पानीको स्रोत थिएन, त्यसकारण उनीहरूले करिब 5 माइल टाढा हिरियापोलिस बाट जमिन मुनि पाइपलाइन विस्तार गरेर खानेपानीको आपूर्ति गर्ने गरेका थिए। किनकि उनीहरू सम्पन्न थिए, हिरियापोलिस तातो पानीको मूलको स्रोत भएको सहर थियो भनेदेखि कलसी चिसो पानीको मूलको स्रोत भएको सहर थियो। यो पत्रको सुरुवात हामी हेऱ्यौँ भनेदेखि अन्य प्रकाशको पुस्तकमा उल्लेख गरिएका अरू बाँकी 6 वटा मण्डलीलाई जसरी सुरुवात गर्नुहुन्छ त्यही प्रकारले सुरुवात गरेको पाउँछौँ। कृपया तपाईँले आफ्नो बाइबलमा पद 14 हेर्नुहोस्। ख्रिस्टले यहाँ आफ्नो बारेमा गर्नुभएको केही दावीहरूबाट यो पत्रको सुरुवात गर्नुहुन्छ। 14 मुख्यतया ख्रिस्टले यहाँ आफ्नो बारेमा उहाँ को हुनुहुन्छ भन्ने तीनवटा ईश्वरीय दावी प्रस्तुत गर्दै हुनुहुन्छ। 14 दोस्रो खण्ड, यी कुरा आमेन विश्वासयोग्य र साँचो साक्षी र परमेश्वरका सृष्टिको शासकले भन्दछ। पहिलो, आमेन। यो शब्दको मूल अर्थ हो वा सत्य हो भन्ने हुन्छ। यो कुनै पनि साँचो कुरालाई पुष्टि गर्ने एकदमै प्रभावशाली शब्द हो। यसले परमेश्वरको वचनको सत्यताको पुष्टि गर्दछ। जस्तै हामीले भर्खरै प्रार्थना गऱ्यौँ, प्रार्थना गरिसके पछाडि सबैजनाले एकसाथ आमेन भएर समर्थन जनायौँ। हामी वचन पाठ गर्दा र प्रार्थना गर्दा विशेष गरी आमेन शब्दको प्रयोग गर्ने गर्दछौँ। दोस्रो गोरन्थी 1:20 हामी पाउँदछौँ कि किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा हो हुन्छ, यसै कारण उहाँद्वारा परमेश्वरको महिमाको निम्ति हामी आमेन भन्छौँ भनेर उल्लेख गरिएको छ। तर इसाई समुदायमा सबैभन्दा बढी दुरुपयोग भएको कुनै शब्द छ भने यही आमेन भन्ने शब्द हो। जाने नजाने तपाईँले पनि कति पटक यो शब्दको दुरुपयोग गर्नुभएको छ होला। फेसबुकमा एउटा फोटो हुन्छ जसमा परेवाको पिक्चर हुन्छ अनि त्यहाँ लेखिएको हुन्छ, यदि यसको मुनि आमेन लेख्नुभयो भने यो परेवा उडेर जान्छ। त्यहाँ हेर्नुपर्छ सबैले आमेन 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 लेख्नुहुन्छ। होसियार हुनुहोस्, तपाईँले शब्दहरूलाई कुन रूपमा चलाउँदै हुनुहुन्छ? यो त परमेश्वरको वचनको सत्यताको पुष्टि गर्ने शब्द हो। तपाईँले मनपरी रूपमा यस्ता शब्दहरूको प्रयोग गर्नु उचित हुँदैन, यसले वचनको निन्दा गर्छ। कति तपाईँले जानी नजानी ईश्वर निन्दा त गरिरहनु भएको छैन, होसियार हुनुहोस्। दोस्रो ख्रिस्टले आफ्नो बारेमा गर्नुभएको दावी, विश्वास योग्य र साँचो साक्षी। यो ख्रिस्टको दोस्रो ईश्वरीय दावी हो। यहाँ विश्वास योग्य साक्षीले ख्रिस्टलाई नै जनाइरहेको कुरा तपाईँले यही पुस्तकको 1:5 पाउन सक्नुहुन्छ। अलिकति अगाडि जाउन, प्रकाश 1:5। यहाँ यसरी लेखिएको छ, विश्वासयोग्य साक्षी यीशु ख्रिस्टदेखि। यसले यही जनाउँछ कि विश्वासयोग्य र साँचो साक्षी यीशु ख्रिस्ट हुनुहुन्छ, अरू कोही होइन। र तेस्रो, ख्रिस्टले आफ्नो बारेमा गर्नुभएको दावी, परमेश्वरको सृष्टिको शासक। परमेश्वरको सृष्टिको शासक भनेर ख्रिस्टले आफ्नो निम्ति दावी गरिदिनुहुन्छ। कलसी 1:15-17 हामी यसको स्पष्ट उदाहरण पाउँदछौँ। तपाईँको बाइबलमा कलसी 1:15-17 पल्टाउनुहोस्। यहाँ यस्तो लेखिएको छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। 17, उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। यसले यही देखाउँछ कि ख्रिस्ट नै सृष्टिको शासक हुनुहुन्छ, ख्रिस्ट नै मालिक हुनुहुन्छ, ख्रिस्ट नै सृष्टिकर्ता हुनुहुन्छ। उहाँ सृष्टिको अनादिदेखि आदिसम्म उहाँ अस्तित्वमा हुनुहुन्छ। यसरी यीशु ख्रिस्टले को तिनवटै ईश्वरीय दावीहरूले यही कुराको प्रमाण दिन्छ कि ख्रिस्ट साँचो हुनुहुन्छ, परमेश्वरको सृष्टिको सुरुवात र परमेश्वरको सृष्टिको स्रोत उहाँ नै हुनुहुन्छ, परमेश्वरले प्रतिज्ञा गर्नुभएको राजा उहाँ नै हुनुहुन्छ, उहाँ नै परमेश्वर हुनुहुन्छ भनेको कुराको प्रमाण ख्रिस्टले गर्नुभएको आफ्नो निम्ति गर्नुभएको तिनवटा दावीहरूले बताउँदछ। यीशुले आफैलाई यसरी नै परिभाषित गर्नुहुन्छ। अनि तपाईँले चिनेको ख्रिस्ट कस्तो हुनुहुन्छ? तपाईँको परिभाषामा यीशु ख्रिस्ट कस्तो हुनुहुन्छ? कुन रूपमा तपाईँले ख्रिस्टलाई चिन्नुभएको छ? यीशु ख्रिस्ट तपाईँको निम्ति आमेन हुनुहुन्छ? यीशु ख्रिस्ट तपाईँको निम्ति विश्वासयोग्य र साँचो साक्षी बन्नुभएको छ कि ख्रिस्ट नै परमेश्वरको सृष्टिको शासकको रूपमा तपाईँले आफ्नो जीवनमा लिनुभएको छ? विचार गर्नुहोस्। झुटा ख्रिस्ट भन्ने दावी गर्नेहरू ख्रिस्टको ईश्वरत्वलाई बाइबलबाट तोडमोड गरेर आफ्नै परिभाषा दिनेहरू बजार अहिले चलिरहेको छ। त्यस्ता झुटा शिक्षकहरू छ्यापछ्यापी हामी पाउँदछौँ। होसियार रहनुहोस्, कति जानु पर्दैन तपाईँले ख्रिस्टको बारेमा जान्न, उहाँको हुनुहुन्छ। आफ्नो बाइबल खोल्नुहोस्, नियमित अध्ययन गर्नुहोस्। यीशुले लाउडिकियाको यो चर्चलाई प्रोत्साहन र प्रशंसाका कुनै शब्दहरू दिनुहुँदैन, बरु उहाँले त उनीहरूको भ्रम पाखण्डीपनलाई नङ्ग्याइदिनुहुन्छ र तिनीहरूको वास्तविक अवस्थाको उजागर गरिदिनुहुन्छ, उनीहरूको आलोचना गर्नुहुन्छ। आजको वचनको पहिलो बुदा लाओडिकियाको मण्डलीको अवस्था, पद 15-17। यहाँ यसरी लेखिएको छ, मलाई तिम्रा कामहरू थाहा छ, तिमी चिसो पनि छैनौ तातो पनि छैनौ। चिसो कि तातो भए त हुने थियो, किनकि तिमी मन तातो छौ, न चिसो न तातो। यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। म धनी छु र मसित धन सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन भने तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। पद 15 हेर्नुहोस्। क्रिस्टले मलाई थाहा छ भन्नु हुँदै गर्दा उहाँले के भनिरहनु भएको छ? उहाँले यही भनिरहनु भएको छ कि उहाँ सर्वज्ञानी हुनुहुन्छ, उहाँबाट कुनै पनि थोक लुक्न सक्दैन। ख्रिस्ट सबै कुराको ज्ञाता हुनुहुन्छ। त्यहाँ कुनै त्यस्तो पाप छैन जुन ख्रिस्टको नजरबाट लुकाउन सकियोस्। त्यहाँ कुनै त्यस्तो कर्म छैन जुन ख्रिस्टलाई थाहा नहोस्। गुप्तमा गरेको भन्ने ठानेका तपाईँका पापहरू ढिलो चाँडो उहाँले प्रकट गरेर छाड्नुहुन्छ। होसियार हुनुहोस्, लाओडिकियाको चर्चको काम ख्रिस्टलाई थाहा छ, मलाई तिम्रा काम थाहा छ भन्ने यीशुको यो घोषणाले एक चर्चको रूपमा, एक क्रिस्चियनको रूपमा तपाईँलाई कस्तो अनुभूत गराउँछ? त्यसपछि हेर्नुहोस् न, यीशुले त्यसपछि भन्दै हुनुहुन्छ कि तिमी चिसो पनि छैनौ तातो पनि छैनौ, किनकि तिमी मन तातो छौ। पद 16, मन तातो शब्दसँग तपाईँ परिचित हुनुहुन्छ जहाँसम्म लाग्छ। लाओडिकियाका मण्डलीका मानिसहरू पनि यो शब्दसँग परिचित भएर नै उहाँले यो शब्द चलाउनु भएको भन्ने कुरा हामी अनुमान गर्न सक्छौँ, किनकि पृष्ठभूमिमा हामीले हेरिसक्यौँ कि उनीहरूसँग आफ्नै खानेपानीको आपूर्ति गर्ने स्रोत थिएन। लाओडिकिया जहाँ तातो पानीको स्रोत थियो त्यहाँबाट उनीहरूले आफ्नो सहरभन्दा 5 माइल टाढाबाट पाइपलाइन विस्तार गरेर आफ्नो सहरको दैनिक उपभोगको निम्ति पानीको आपूर्ति गरेको थिए। त्यो तातो पानीको मुहान 5 माइल टाढाबाट पानी पाइपमा ल्याउँदै गर्दा फेरि उनीहरूको सहरसम्म आइपुग्दासम्म त्यो पानी मन तातोमा परिणत भइसकेको थियो। पूर्ण रूपमा चिसो पनि थिएन र त्यो मुहानमा जस्तो तातो थियो त्यस्तो पनि थिएन। यही सादृश्य ख्रिस्टले लाओडिकियाका मण्डलीहरूलाई गर्दै हुनुहुन्छ। केही हदसम्म म चियाको पारखी हुँ, मलाई चिया कफी पिउन मनपर्छ। मलाई थाहा छ यहाँ उपस्थित धेरैलाई चिया कफी मनपर्छ। कल्पना गर्नुहोस् यदि तपाईँ पनि चिया कफी मन पराउनुहुन्छ र कुनै चिया पसलमा जानुभयो र त्यहाँको पसललाई भन्नुभयो मलाई एकदमै रङकडा चिनी अलिकति कम एक कप मनतातो चिया दिनुहोस् न भनेर तपाईँले भन्नुभयो भनेदेखि त्यो पसलेको प्रतिक्रिया कस्तो हुन्छ होला? के तपाईँले कहिल्यै मन तातो चियाको अफर गर्नुभएको छ? अपवाद बाहेक कसैलाई पनि मन तातो चिया मन पर्दैन होला। कि त हामी तातो चिया खान्छौँ, कि त गर्मी याममा आइस हालेर कोल्ड कफी पनि पिउँछौँ होला। तर मन तातो हामी खाँदा खाँदै गफको सुरमा चिया छोडियो भनेदेखि, चिया सेलाउँदै मन तातोमा परिणत भयो भनेदेखि हामी त्यत्तिकै छोडेर उठेर हिँड्छौँ। ठ्याक्कै लाओडिकियाको मण्डलीको अवस्था यही छ। ख्रिस्टले उनीहरूलाई यही उपनाम दिइरहनु भएको छ, तिमी मन तातो छौ भन्दै गर्दा यीशुले यो भनिरहनु भएको छ, तिमीमा आकर्षण गर्ने त्यस्तो कुनै कुरा छैन, तिमी बेकामको छौ। पद 16 दोस्रो खण्डलाई हेर्नुहोस्, उहाँले भन्दै हुनुहुन्छ यस कारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। तिम्रो काम छ त केवल बान्ता गर्नको निम्ति, तिमी बेकामको छौ, तिमीलाई म मेरो मुखबाट उकेलिदिनेछु। प्रिय चर्च, के हो एकदमै डरलाग्दो स्टेटमेन्ट होइन र जुन लाओडिकियाको चर्चलाई ख्रिस्टले दिनुहुँदैछ? तिम्रो काम मलाई थाहा छ। कति हाम्रो कामलाई लिएर ख्रिस्टले हामीलाई पनि यसै त भनिरहनु भएको छैन, मलाई तिम्रो काम थाहा छ, केसीबीसी, म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु। यो कति डरलाग्दो, यो कति भयानक कुरा हो। व्यक्तिगत रूपमा ख्रिस्टले तपाईँलाई चिन्नुहुन्छ, तपाईँले गर्नुभएको हरेक काम ख्रिस्टलाई थाहा छ। ख्रिस्टले तपाईँको कामलाई निहाल्दा तपाईँ कस्तो भेटिनुहुन्छ आफैलाई जाँच्नुहोस्। तर वास्तवमा यो लाउडिकियाको मण्डलीलाई ख्रिस्टले किन यस्तो उपनाम दिनुभयो, तिमीहरू मन थाप्दछौ म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। लाउडिकियाको मण्डलीले के त्यस्तो काम गरेका थिए कि जसले गर्दा ख्रिस्टलाई मुखबाट उकेल्न बाध्य गराउँदैछ? पद सत्रलाई हेर्नुहोस्। पद सत्र, म धनी छु र मसित धन सम्पत्ति छ र मलाई केही कुराको खाँचो छैन भने तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। हामीले लाउडिकियाको पृष्ठभूमि अघि हेरिसक्यौँ, हामीलाई थाहा छ उनीहरू समृद्ध छन्। र पदसत्रमा ख्रिस्टले बताए बमोजिम यही कुरालाई लिएर उनीहरूले घमण्ड गरिरहेका छन् र यसो भनिरहेका छन्, मलाई केही कुराको खाँचो छैन। यदि हामीले त्यो सहरको इतिहासलाई हेऱ्यौँ भनेदेखि यो थाहा पाउँछौँ कि 60 दशकमा भूकम्पले त्यो सहर पनि क्षतिग्रस्त भएको थियो र त्यसको पुनर्निर्माणको लागि रोमी सरकारले सहयोगी हातहरू अघि बढाउन इच्छा जनाएको थियो, तर लाउडिकियाको सहरले उक्त सहयोग लिन इन्कार गरेको थियो भन्ने कुरा इतिहासकारहरूले बताउँछन्। उनीहरू आफैले बिना कुनै बाहिरी सहयोग आफ्नो सहरको पुनर्निर्माण गरेका थिए किनकि उनीहरू सम्पन्न थिए, उनीहरू एकदमै धनी थियो। यसबाट हामी थाहा गर्छौँ कि उनीहरू कतिसम्म आफ्नो सम्पत्ति, आफ्नो सामर्थ्यमा घमण्ड गर्थे भनेर। उनीहरू कसैबाटको सहायताको अपेक्षा उनीहरू राख्दैनथे। कसैले म तिमीलाई सहयोग गर्छु भन्दै आयो भने उनीहरूलाई हेपेको जस्तो अनुभूत हुन्थ्यो। उनीहरू एकदमै प्राउड थिए, उनीहरू एकदमै घमण्डी थिए आफ्नो सामर्थ्य, आफ्नो सम्पत्तिमा। उनीहरू आफूलाई अरूहरूभन्दा धेरै माथि सोच्थे, उनीहरूको मान प्रतिष्ठा, उनीहरू आफ्नो मान प्रतिष्ठा र इज्जतको भोको थिए। इज्जत जाने डरले उनीहरू त्यो समयमा, त्यस्तो छेद विच्छेद समयमा पनि अरूको सहायताको अस्वीकार गरेका थिए। उनीहरू आत्मकेन्द्रित मानिसहरू थिए। एकजना टिप्पणीकारले लाउडिकियाको सहरको मानिसहरूलाई यसरी परिभाषित गर्नुहुन्छ, वास्तवमा ती मानिसहरू आत्मपूजक, आफैलाई पुज्ने मानिसहरू थिए। उनीहरू आफैले आफ्नो आराधना गर्थे। वास्तवमा साँचो रूपमा नजन्मिएका मानिसहरूको समूह त्यो त्यस्तो पतित, घमण्डी, प्राउडी लाउडिकियाको सहरका मानिसहरूको समूह, त्यो मण्डलीको समूह पनि त्यस्तै किसिमको थियो भन्ने कुरा हामी अनुमान गर्न सक्छौँ। लाउडिकिया मात्र होइन, आज सयौँ त्यस्ता चर्चहरू अस्तित्वमा छन् जुन घमण्डले फुलिएर बसेका छन्। उनीहरूको धन, उनीहरूको सम्पत्ति, उनीहरूको मान, इज्जत, प्रतिष्ठा, मण्डलीको आकार, भवन, सङ्ख्या, चर्चका सदस्यहरूको सङ्ख्या, यस्ता कुराहरूमा घमण्ड गर्ने चर्चहरू हामी चारैतिर देख्न सक्छौँ। तर विचार गर्नुहोस् पद सत्रको दोस्रो खण्डमा ख्रिस्टले उनीहरूलाई, उनीहरू कस्तो छन् भन्ने कुरा नङ्गाइदिनु भएको छ। ख्रिस्टले उनीहरूको मुकुन्द, उनीहरूको नकाबलाई खोलिदिनु भएको छ। ख्रिस्टले उनीहरूलाई उनीहरूले सोचेभन्दा ठिक विपरीत परिभाषित गर्दै भन्नुहुन्छ, तिमी त दुःखी छौ, तिमी दयनीय छौ, दरिद्र छौ, अन्धा र नाङ्गा छौ। यसको अर्थ उनीहरूले आफैलाई खुसी र एकदमै सुखी मानिसहरू ठानिरहेका थिए। आफैलाई धनी र दूरदृष्टि भएको, समाजमा प्रतिष्ठित, इज्जतदार महसुस गरिरहेका थिए, तर आत्मिक रूपमा उनीहरू त्यसको ठिक विपरीत थिए भनेर ख्रिस्टले भन्दै हुनुहुन्छ। उनीहरू दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। वास्तवमा लाउडिकियाको मण्डलीको वास्तविकता, सत्यता यही थियो। उनीहरू आत्मिक रूपमा दुःखी थिए, उनीहरू दरिद्र थिए, उनीहरू अन्धा थिए, उनीहरू नाङ्गा थिए। र ख्रिस्टले भन्दै हुन्छ, तिमी बेकामको छौ, तिमीलाई म मेरो मुखबाट उकेरिदिनेछु। प्रिय चर्च, आज ख्रिस्टले हामीलाई परिभाषित गर्नु पर्यो भने, ख्रिस्टले हाम्रो वास्तविकता देखाइदिनु पर्यो भने के भन्नुहुन्छ होला? हामीले के कुरालाई लिएर घमण्ड गरिरहेको होला? हाम्रो ईश्वरशास्त्र, स्वास्थ्य सरको सदस्यहरू, हप्तैपछि व्याख्यात्मक प्रचारको मुनि बस्ने एकदमै ईश्वर भक्त, अरूभन्दा अलिक माथिल्लो स्तरको आत्मिक रूपमा, अरूभन्दा अलिकति माथिल्लो स्तरका क्रिस्चियनको रूपमा, कि तपाईँको सम्पत्ति, तपाईँको शिक्षा, तपाईँले हासिल गर्नुभएको डिग्री, तपाईँको कमेन्ट के भन्छ? पावर भन्छन् म केवल कृष्ण घमण्ड गर्न सकौँ। प्रिन्स जर्ज, तपाईँ केमा घमण्ड गर्दै हुनुहुन्छ? तर ख्रिस्टले उनीहरूको वास्तविकतालाई मात्र प्रकट गरिदिनुहुन्न, तर अब केही कुरा गर्न भनी लाउडिकियाको चर्चलाई आह्वान पनि गरिरहनु भएको छ। यसले हामीलाई आजको वचनको दोस्रो बुदातर्फ डोर्याउँछ। वचनको दोस्रो बुदा लाउडिकियाको मण्डलीलाई ख्रिस्टको आह्वान, पद अठार र उन्नाइस। यहाँ यसरी लेखिएको छ, यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सकौ भने तिम्रा आँखामा लाउनलाई मलम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताडना दिन्छु, यसकारण उत्साहित हो, पश्चाताप गर। ख्रिस्टले यहाँ केही कुराहरू किन्ने सल्लाह लाउडिकियाको मण्डलीलाई दिनुहुँदैछ, विशेष गरी तिनवटा कुरा, सुन, सेतो वस्त्र, आँखामा लगाउनलाई मलम। यसले किन यस प्रकारको भाषा प्रयोग गरिरहनु भएको छ भने हामी सजिलै अनुमान लगाउन सक्छौँ, किनकि लाउडिकियाका मण्डलीका मानिसहरू यी कुराहरूसँग परिचित छन्। हामीले पद सत्रमा हेरिसकेका छौँ कि उनीहरू भौतिक रूपमा सम्पन्न तर आत्मिक रूपमा दरिद्र छन्। उनीहरूसँग बहुमूल्य वस्त्र उत्पादन गर्ने क्षमता छ तर आत्मिक रूपमा नाङ्गो छन्। उनीहरूसँग प्रसिद्ध मेडिकल सेवा सुविधाहरू छ तर पनि आत्मिक रूपमा उनीहरू अन्धा छन्। त्यसै कारण यस प्रकारको भाषाशैली ख्रिस्टले लाउडिकियाको मण्डलीलाई प्रयोग गर्दै हुनुहुन्छ र सल्लाह दिँदै हुनुहुन्छ, मसँग आगोले खारेको सुन किन, मसँगबाट सेतो वस्त्र किन, र तिम्रो आँखामा लगाउनलाई मलम किन। पत्रुसले आफ्नो पत्रमा आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि मूल्यवान विश्वासको कुरालाई गर्छन्। यीशुले लाउडिकियाको मण्डलीलाई त्यही विश्वास किन्न आह्वान गरिरहनु भएको छ, जुन विश्वास ख्रिस्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बन्नेछ। प्रियहरू, तपाईँको सम्पत्तिमा तपाईँ घमण्ड गर्दै हुनुहुन्छ, त्यसलाई ख्रिस्टले बान्था गरिदिनुहुन्छ, घमण्ड नगर्नुहोस्। दोस्रो, सेतो वस्त्र किन्ने सल्लाह उहाँले दिँदै हुनुहुन्छ। यसैया 61:10 उल्लेख गरिएको धार्मिकताको वस्त्र रूपमा हामी लिन सक्छौँ यसलाई। उनीहरूसँग आफ्नै क्षमता, महँगा लत्ता कपडा उत्पादन गर्ने क्षमता छ तर उनीहरू आत्मिक रूपमा नाङ्गा छन् भनेर ख्रिस्टले पद 17 उनीहरूको वास्तविकतालाई उजागर गरिदिइसक्नु भएको छ। उनीहरूले उत्पादन गरेको, आफ्नै बलबुताले उत्पादन गरेको त्यो बहुमूल्य कालो उनको वस्त्रले उनीहरूको आत्मिक नाङ्गोपनलाई ढाक्न असम्भव थियो, तर ख्रिस्टले आफ्नो धार्मिकताको वस्त्र आफूबाट किन्नको निम्ति लाउडिकियाको मण्डलीलाई आह्वान गर्दै हुनुहुन्छ। अनि तपाईँले कुन वस्त्र धारण गर्नुभएको छ? तपाईँले कुन वस्त्र धारण गर्नुभएको छ? तपाईँको डिग्री, तपाईँको क्याल्भिनवाद र आर्मिनियनवादको घन्टौँको संवाद, यसले तपाईँलाई आत्मिक रूपमा एकदमै परिपक्व क्रिस्चियनको रूपमा संसार सामु चित्रित गर्दछ? होइन, त्यसले तपाईँको आत्मिक नाङ्गोपनलाई ढाक्ने छैन। प्रिय, याद गर्नुहोस्, ख्रिस्टको धार्मिकताले मात्र हाम्रो आत्मिक नाङ्गोपनलाई ढाक्दछ। जसरी लाओडिकियाको मण्डलीलाई ख्रिस्टले आत्मिक नाङ्गोपन ढाक्नको निम्ति त्यो वस्त्रको आह्वान गर्दै हुनुहुन्छ, आज तपाईँले मलाई पनि यो आह्वान हो। ख्रिस्टले यसो भन्नुहुन्छ, म कहाँ हो म तिमीलाई धनी बनाउनेछु, म कहाँ हो म तिमीलाई सेतो वस्त्रले ढाकिदिनेछु, म कहाँ हो म तिमीलाई तिम्रो अन्धोपनबाट छुटकारा दिनेछु। लाओडिकियाका मण्डलीका मानिसहरू जसरी आत्मिक रूपमा अन्धा थिए, उनीहरूसँग त्यति बेलाको सबैभन्दा प्रसिद्ध मेडिकल स्कुलहरू थियो, विशेष गरी आँखाकै रोगको उपचारको निम्ति ख्याति कमाएको थियो त्यो सहरले। तर त्यही सहरका मानिसहरू आत्मिक रूपमा नाङ्गा थिए। आत्मिक रूपमा अन्धा थिए, आत्मिक अन्धोपनाले सुसमाचारपतिको व्यवस्थालाई जन्माउँछ। प्रियहरू, उनीहरू ख्रिस्टको सुसमाचारलाई लत्याइरहेका थिए, उनीहरू बुझ्दैनथे, उनीहरू पाखण्डी जीवन बिताइरहेका थिए, उनीहरू सोच्दथे हामी ज्ञानी छौँ, हामी धनी छौँ, हामीसँग सबै कुरा पर्याप्त छ, हामीलाई केही कुराको पनि आवश्यकता छैन, हामीलाई बाहिरी सहायताहरू कसैको पनि खाँचो छैन, हामीलाई ईश्वरको खाँचो छैन। उनीहरू आत्मपूजक मानिसहरू थिए, एकदमै ठुलो ईश्वर निन्दा हो। तर ख्रिस्टले यहाँ उनीहरूको आत्मिक अन्धोपनबाट छुटकारा लिन म कहाँ आऊ भन्ने आह्वान गर्दै हुन्छ। प्रिय चर्च, कति यो अवस्था बाटो त हामी गुज्रिरहेका छैनौँ, आत्मिक रूपमा तपाईँले कस्तो गर्दै हुनुहुन्छ? के तपाईँ ख्रिस्टको सुसमाचारप्रति दिनहुँ लगनशील भएर लाग्नुहुन्छ? कि तपाईँले ख्रिस्टलाई बाइबलबाट जान्नुभएको छ, कि ख्रिस्टलाई अझ बढी जान्ने उत्कट इच्छा तपाईँ राख्नुहुन्छ? भजनकारले भने चाहिँ जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ, कि तपाईँको प्राणले पनि ख्रिस्टको वचनको तृष्णा गर्दछ? होसियार हुनुहोस्, लाओडिकियाको मण्डलीको अवस्था कतै तपाईँ र मेरो अवस्था नबनोस्। लाओडिकियाहरू आफ्नो धन सम्पत्ति प्रसिद्धि र प्रतिष्ठामा यति साह्रो निर्भर थिए कि उनीहरू बाहिरी सहायताको खाँचोको महसुस, उनीहरूले आफ्नो वास्तविक अवस्थालाई बुझ्नै सकेका थिएन। तर ख्रिस्टले उनीहरूको वास्तविक अवस्थाको उजागर गरिदिनुहुन्छ। पद 19 हेर्नुहोस्, पद 19, र ख्रिस्टले उनीहरूलाई यसो भन्नुहुन्छ, जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताडा दिन्छु, त्यसकारण उत्साहित हो पश्चाताप गर। परमेश्वर पापी पाखण्डी मानिसहरूमाथि पनि नजर राख्नुहुन्छ र पश्चातापको निम्ति सबैलाई आह्वान गर्नुहुन्छ। यो पदले यही भनिरहेको छ, यस्तो पाखण्डी, यस्तो घमण्डले फुलेको, यस्तै आत्मकेन्द्रित मण्डलीलाई ख्रिस्टले पश्चातापको निम्ति आह्वान गरिरहनु भएको छ। कि तपाईँ त यस्तै पाखण्डी जीवन बिताइरहनु भएको छ, ख्रिस्ट चाहनुहुन्छ कि तपाईँले पनि पश्चाताप गर्नुहोस्। प्रभुका एक दासले पश्चातापको परिभाषा दिने क्रममा यसरी भनेका छन्, पश्चाताप भनेको परमेश्वरको सामु आफूलाई पापी, निकृष्ट, दोषी व्यक्ति भएको महसुस गर्नु हो र उहाँको क्रोध र दण्डको योग्य ठान्नु हो। यो कुरा बुझ्नु हो कि तपाईँभित्र पाप छ र तपाईँ यसलाई हटाउन चाहनुहुन्छ र त्यसबाट टाढा भाग्न चाहनुहुन्छ। यसको निम्ति संसारका सारा कुरा त्याग्न पनि तपाईँ तयार हुनुहुन्छ, चाहे त्यो विचार होस् या व्यवहार। तपाईँ आफैलाई स्वीकार गर्दै क्रुस बोकेर ख्रिस्ट पछ्याउने निर्णय गर्नुहुन्छ। यस क्रममा तपाईँको परिवार र संसारका मानिसहरूले तपाईँलाई मूर्ख नै किन नठान्नु। यसो गर्दा तपाईँले आर्थिक रूपमा घाटा पनि बेहोर्नुपर्ने हुनसक्छ, तर त्यसले पनि तपाईँलाई कुनै फरक पार्दैन। वास्तवमा साँचो पश्चाताप भनेको यही नै हो। लाओडिकियाका मण्डलीलाई ख्रीष्टले पश्चाताप गरी उहाँमा फर्कन आह्वान गर्दै हुनुहुन्छ। प्रियहरू, हामीलाई थाहा छ चर्च पाखण्डीहरू होइन, चर्च पाखण्डी पापीहरूको भेला होइन, तर पश्चतापी पापी मानिसहरूको भेला हो, जहाँ प्रत्येक नयाँ गरी जन्मिएका मानिसहरू पिता सामु आफ्ना पापहरू स्वीकार गर्न भेला हुन्छ। अनि तपाईँ चर्च त आउनुहुन्छ कुन उद्देश्य लिएर आउनुहुन्छ? के तपाईँ आफ्नो पाप मानिलिनुहुन्छ? कि तपाईँ पापसँग सङ्घर्ष गर्नुहुन्छ र त्यो बाटो फर्कन दिनौ ख्रीष्टको सहायताको खाँचोलाई महसुस गर्नुहुन्छ? पद 19 अन्त्य कसरी भएको छ हेर्नुहोस्। पश्चाताप गर, पश्चाताप गर। यदि साँचो हृदयले उनीहरूले यीशुले दिनुभएको सल्लाह बहुमजिम पश्चाताप गरे भने के हुन्छ? के त्यहाँ उनीहरूको निम्ति केही आशा छ? पक्कै पनि। ख्रीष्टले लाओडिकियाको मण्डलीलाई केही प्रतिज्ञा गर्नुभएको छ, यसले हामीलाई आजको वचनको अन्तिम तथा तेस्रो बुदातर्फ लग्दछ। लाओडिकियाको मण्डलीको आशा, अर्थात् लाओडिकियाको मण्डलीलाई यीशु ख्रीष्टको प्रतिज्ञा। पद 20-21 आफ्नो बाइबलमा हेर्नुहोस्। हेर, म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितेँ र मेरा पिता सामु उहाँको सिंहासनमा बसेको छु। यही पदमा आधारित भएर एकजना चित्रकारले, चित्रकार हलम्यान हन्टले आफ्नो प्रसिद्ध चित्र संसारको ज्योति, द लाइट अफ द वर्ल्ड नामक चित्र पेन्टिङ पोर्ट्रेट एउटा बनाएका थिए, जुन 1853 निर्माण गरेको थियो। र यो अहिले पनि अक्सफोर्ड कलेजको प्रार्थना सभामा प्रार्थना गर्न झुन्डाएको छ भनेर भन्दछ। तर यही चित्र हलम्यान हन्टले 3 बनाएका थिए, र सबैभन्दा पछिल्लोचोटि बनाएको त्यो चित्र चाहिँ विश्वव्यापी रूपमा एकदमै प्रसिद्धि कमाएको थियो। उनले झन्डै यो पहिलो बनाएको आकृतिपछि झन्डै 40 बनाएका थिए, जसलाई लन्डन अवस्थित प्रेरित पावलको नाममा समर्पित एउटा विशाल गिर्जाघरमा राखिएको छ। यस चित्रकलाको प्रतीकात्मकता अत्यन्तै अर्थपूर्ण छ, र एकजना पत्रिकाका सम्पादकले चित्रलाई यसरी वर्णन गरेका छन्, यस पदमा आधारित भएर बनाएको चित्रलाई म त्यस तपाईँहरूको सामु पाठ गर्न चाहन्छु। चित्रको बायाँपट्टि मानव आत्माको ढोका देखिन्छ, यो बलियो गरी थुनिएको छ, यसको काठ र किल्लाहरूमा खिया लागेको छ, ढोकालाई आइबका लहराहरूले घेरिएको र बाँधिएको छ, जसले देखाउँछ कि यो कहिल्यै खुल्ने छैन, एउटा छमेरो त्यसको वरिपरि उडिरहेको छ। यसका खिलहरू, यसका काँडाहरू नेटो र फल नलाग्ने मकैले भरिएको छ, र ख्रीष्ट रातको समयमा त्यसको नजिक पुग्नुहुन्छ। उहाँले शाही लबेदा पहिरहनु भएको छ र काँडाको मुकुट लगाउनु भएको छ र बायाँ हातले लालटिन समात्नु भएको छ, जसले उहाँलाई संसारको ज्योति भनेर देखाउँछ। र उक्त ढोकामा आफ्नो दाहिने हातले ढकढक्याउँदै हुनुहुन्छ। यो योहन्नाले लेखेको, योहन्नालाई प्रकाश भएको यो पुस्तक प्रकाशको 3:20 आधारित पेन्टिङको भर्खरै वर्णन मैले तपाईँको सामु गरेँ। ख्रीष्टले लाओडिकियाको चर्चमा ठ्याक्कै यही गरिरहनु भएको छ। ख्रीष्टले लाओडिकियाको चर्चको ढोका ढकढकाइरहनु भएको छ, किनकि लाओडिकियाका मानिसहरूले, त्यस मण्डलीका मानिसहरूले ख्रीष्टलाई चर्चभित्र निमन्त्रणा दिएका छैन, ख्रीष्टलाई बाहिर नै राखेका छन्। प्रियहरू, यो पद सबैभन्दा बढी गलत रूपमा बुझेको पद बन्यो। ख्रीष्टले कसैको ढोका ढकढकाइरहनु किन आवश्यक छ? तपाईँलाई के लाग्छ? पक्कै पनि ख्रीष्ट नै उक्त चर्चको मालिक हुनुहुन्छ, ख्रीष्ट नै घरको मालिक हुनुहुन्छ, केवल हामी त भाडामा बस्ने मानिसहरू मात्र हो। चाहनुभयो भने उहाँले त्यो ढोकालाई फोडेर पनि भित्र पस्न सक्नुहुन्छ। तर ख्रिस्टले आह्वान गर्दै हुन्छ, ख्रिस्ट पर्खिँदै हुनुहुन्छ, बाहिरैबाट ढकढकाउँदै हुनुहुन्छ। र उहाँले भन्नुहुन्छ, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने त्यस काम म भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। एउटा पाखण्डी, पापी, घमण्डले फुलेको, आत्मकेन्द्रित, आफैलाई बुझिरहेको मानिसहरूलाई यस्तो प्रकारको प्रतिज्ञा यो कसरी सम्भव छ? हो प्रियहरू, वास्तवमा हामी ख्रिस्टको सिंहासनमा बस्नको योग्य थिएनौँ। उहाँले प्रतिज्ञा गर्नुभए अनुसार उहाँसँगै बसेर भोजन गर्ने कुराको कल्पना पनि गर्न सक्ने थिएनौँ। हाम्रो वास्तविकता र लाओडिकियाको मण्डलीको वास्तविकता ठ्याक्कै एउटै थियो। हामी दुखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा थियौँ। लाओडिकियाको मण्डलीले चाहिँ हामी पनि परमेश्वरलाई पन्छ्याएर पापको पोखरीमा पौडिरहेका मानिसहरू थियौँ। तर दया र कृपामा धनी परमेश्वरले आजभन्दा 2000 वर्ष अघि आफ्नो एकलौटी पुत्र यीशु ख्रीष्टलाई संसारमा दिनुभयो। ख्रीष्टले हामीमाथि खनाएको क्रोधको कचौरा ख्रीष्टमा पिउनु भयो। पापै नचिन्नुहुने ख्रीष्ट तपाईँले मेरो निम्ति पाप बन्नुभयो। हामीले मर्नुपर्ने ठाउँमा उहाँले हाम्रो सट्टाको मृत्यु भोग्नुभयो। उहाँ मरेको मरे हुनु भएन, तेस्रो दिनमा मृत्युलाई जिति पुनर्जीवित हुनुभएर स्वर्गमा आफ्नो पिता कहाँ चढिजानु भएको छ। यो प्रतिज्ञाको साथमा कि उहाँले आफ्नो चर्च, आफ्नो मानिसहरू लिन फेरि फर्किआउनुहुनेछ। उहाँको दोस्रो आगमन प्रेमको होइन प्रियहरू, न्यायको हुनेछ। त्यो दिन जस जसले उहाँमाथि पश्चाताप र विश्वास गरी आफ्नो पापबाट फर्किन्छ त्यसको लागि यो सुसमाचार खुसीको दिन हुनेछ र ख्रीष्टसँगै सिंहासनमा लगिनेछ। तर जसले आफ्नो हृदय कठोर बनाएर यो सुसमाचारलाई इन्कार गर्छ त्यसको निम्ति यो एकदमै भयानक हुनेछ। त्यो अनन्त नरकुण्डमा सदाको लागि फालिनेछ। प्रकाश 22:7-20 पदमा यीशुले भन्नुहुन्छ, हेर म चाँडै आउँदैछु, निश्चय चाँडै आउँदैछु। विजेता ख्रीष्ट भन्दै हुनुहुन्छ, पश्चाताप गर, पश्चाताप गर। म नै हुँ जसले क्रुसमा बगाएको मेरो रगतद्वारा तिमीहरूलाई मेरो पिताको सिंहासनमा बस्ने योग्यको बनाउँछु। तिम्रो धन सम्पत्ति तिम्रो कर्मद्वारा होइन, तिमीहरूको धनले होइन, मेरो धार्मिकताले, तिमीहरूको प्रतिष्ठाले होइन, मेरो पवित्रताले, तिमीहरूको आविष्कारले होइन, मेरो आज्ञाकारिताले यो सम्भव भएको छ। पश्चाताप गर प्रिय चर्च। ख्रीष्ट मानिस जस्तो हुनुहुन्न, उहाँले आलोचना मात्र गर्नुहुन्न, सँगै आह्वान र प्रतिज्ञा पनि गर्नुहुन्छ। अनन्त इनाम प्राप्त गर्ने आह्वान, त्यसकारण मानिसले गर्ने आलोचनाहरूबाट विचलित नहुनुहोस्। बरु ख्रीष्टले मेरो बारेमा के भन्नुहुन्छ भन्ने कुरामा विचारशील बन्नुहोस्। लाओडिकियाको मण्डली जस्तो घमण्डी, पाखण्डी, आत्मकेन्द्रित नबन्नुहोस्। आफ्नो घमण्ड, पाखण्डपन त्याग्नुहोस् र नम्रता धारण गर्नुहोस्। अबको केही क्षणमा हामीले गाउने यो गीतलाई तपाईँको आफ्नो व्यक्तिगत गीत बनाउनुहोस् र यसो भन्नुहोस्, त्यो क्रुसमा जब हेर्दछु जसमा मारिनु भयो यीशु, धन सम्पत्ति म तुच्छ ठान्छु, घमण्ड त्यागी नरम हुन्छु। यो पत्रको अन्त्य पद 22 कसरी हुन्छ? पद 22 हेर्नुहोस्, जसको कान छ त्यसले सुन्नुहोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। प्रिय चर्च, के तपाईँ सुन्दै हुनुहुन्छ? आउनुहोस् प्रार्थना गरौँ।